graça abundante. الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له نشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا مولانا محمدًا عبده ورسوله أرسله بالحق كافة للناس بشيرا ونذيرا وداعيا إلى الله تعالى بإذنه وسراجا منيرا وصلى الله تعالى عليه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فإن أصدق الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم المال والبنون زينة الحياة الدنيا والباقيات الصالحات والباقيات الصالحات خير عند ربك ثوابا وخير أملا وقال النبي صلى الله عليه وسلم إذا مات الإنسان انقطع عمله إلا من ثلاث صدقة جارية أو علم ينتفع به أو ولد صالح يدعو لهم أو كما قال عليه الصلاة والسلام بزرگو بھائی اور دوستو اللہ جل جلالہ من والہو نے ہم سب کو تمام انسانوں کو بے شمار انگنت نعمتوں سے نوازا ہے ہر نعمت اپنی جگہ پر ایک قدر رکھتی ہے اس کی ایک قیمت ہے اور اس کے فائدے ہیں انسان زندگی جب شروع کرتا ہے اس وقت سے لے کر اس کے اس دنیا سے جانے تک پھر دنیا سے جانے کے بعد بہت ساری اللہ تعالیٰ کی دی ہوئی نعمتیں اسے زندگی میں بھی کام آتی ہیں اور بعض نعمتیں ایسی ہیں کہ اگر انسان اس کا صحیح استعمال کر لے اس کا صحیح فکر کر لے تو مرنے کے بعد بھی وہ نعمتیں اس کے کام آتی ہیں اللہ تعالیٰ کی دی گئی نعمتوں میں سے ایک بہت بڑی نعمت ہر انسان کے لیے اولاد ہے. اولاد اللہ تعالیٰ کی بہت بڑی نعمت ہے. آپ انسانی زندگی کے ارتقاء کو, انسانی زندگی کی اتار چڑھاؤ کو اگر شروع سے دیکھیں کہ ایک نو مولود بچہ جو دنیا میں پیدا ہوا ابھی آیا ہے, اس چھوٹے سے بچے کو کیا چاہیے؟ وہ چھوٹے سے بچہ, اس چھوٹے سے بچے کو اگر ماں اپنے سینے سے لگا لے یا اس کے منہ میں دودھ کا باٹل دے دے تو وہ بچہ دودھ کے باٹل کے ملنے پر اتنا پرسکون ہو جاتا ہے اور ایسی گہری نیند سو جاتا ہے کہ اگر کسی انسان کو پوری دنیا کی بادشاہت دی جائے تو بھی اس کو اتنا سکون نہیں ملتا کہ وہ خوش ہے, صرف اتنے پر خوش ہے. لیکن وہی بچہ جب تھوڑا سا بڑا ہوتا ہے تب وہ ایک باٹل پر خوش نہیں ہوتا, اسے کچھ اور چاہیے. عام طور سے گھروں میں چھوٹے کھلونے جھنجھنے اس بچے کے سامنے ڈال دیے جاتے ہیں, سامنے لٹکا دیے جاتے ہیں, وہ جھنجھنوں کی آواز پر خوش ہو جاتا ہے, وہ چھوٹے موٹے کھلونوں پر مطمئن ہو جاتا ہے, انہی میں اتنا مگن ہو جاتا ہے کہ ایسے لگتا ہے اسے اس کے علاوہ اور کچھ نہیں چاہیے. لیکن وہی بچہ جب اور ذرا آگے بڑھتا ہے تو وہ ان جھنجھنوں سے اس کا دل نہیں بہلتا, اسے کچھ اور چاہیے. تو ماں باپ اس کے لیے انڈور گیمز, گھر کے اندر کھیلنے کی چیزیں دلا دیتے ہیں, وہ بچہ انہی چیزوں میں مگن رہتا ہے. وقت کیسے گزرتا ہے, صبح کب ہوتی ہے, شام کب ہوتی ہے, گھر میں کیا کیا ہو رہا ہے, کبھی تقریب ہو رہی ہے, کبھی تعزیت ہو رہی ہے, کوئی آ رہے ہیں, کوئی جا رہے ہیں, لیکن اس بچے کو کچھ نہیں پتا چل رہا ہے, یہ تو بس اپنے ہی کھلونوں میں کھیل میں مگن رہتا ہے. پھر وہی بچہ جب اور ذرا آگے بڑھ جاتا ہے تو گھر کے اندر کے کھلونوں سے اس کا دل مطمئن نہیں ہوتا, اسے باہر کے کھلونے چاہیے. اسے ایک بیٹ دلا دو, اسے ایک بال دلا دو, اس کو ایک سائیکل دلا دو تو وہ بیٹ بال اور سائیکل میں باہر وہ ایسا جی گم ہو جاتا ہے اور اس کا وقت اس طرح سے گزرتا ہے, نہ اسے بھوک لگتی ہے, نہ اسے پیاس لگتی ہے, نہ شدت سے محسوس ہونے والی ضرورت اسے اپنے کھیل سے روک پاتی ہے. وہ اسی میں مگن رہتا ہے, کھیل ہی میں لگا ہوا ہے. اس طرح آہستہ آہستہ کر کے ایک بچہ جوان ہو جاتا ہے. جوانی کی عمر کو پہنچا, 21, 22, 23 سال ہو گئے تو سارے گھر والے, لڑکا ہو کہ لڑکی ہو, سارے گھر والوں کی اب فکر بدل جاتی ہے. اب سب یہ سوچتے ہیں کہ اس کے لیے کوئی اچھا جوڑا چاہیے, لڑکے کے لیے کوئی اچھی دلہن اور لڑکی کے لیے کوئی اچھا دولہا. سبھی تلاش کرنے لگتے ہیں, ماں باپ بھی تلاش کرتے ہیں, رشتے دار بھی تلاش کرتے ہیں, اپنے بھی بولتے ہیں, دوسرے بھی بولتے ہیں, سب بتانے لگتے ہیں کہ فلاں جگہ ایک اچھا رشتہ ہے, اگر آپ کو پسند آئے آپ دیکھیں. اور خود لڑکے کے دل میں, لڑکی کے دل میں بھی اب امنگیں بدل گئی ہیں. اب اس کا دل ان کھلونے میں نہیں لگ رہا ہے جی, اسے اپنی زندگی میں کوئی دلہن چاہیے, اسے کوئی سپنوں کی رانی چاہیے. وہ اپنی زندگی میں کوئی ایک دلہن چاہتا ہے, لڑکی چاہتا ہے, لڑکی لڑکا چاہتی ہے. تو بہرحال شادی ہو جاتی ہے, شادی کر کے ماں باپ بھی سمجھتے ہیں, لوگ بھی سمجھتے ہیں اب تو کام پورا ہو گیا, سب کچھ ہو گیا, اب کیا باقی ہے. لیکن نہیں, شادی کے فوراً بعد لوگوں کی سوچ بدلتی ہے. 2 مہینے 4 مہینے گزرنے کے بعد لوگ پوچھنا شروع کرتے ہیں کوئی خوشخبری, لڑکی سے خاموشی سے پوچھتے ہیں کوئی خوشخبری, لڑکے سے خاموشی سے دوست احباب رشتہ دار ماں باپ سب پوچھتے ہیں کوئی خوشخبری. اگر لڑکا اور لڑکی ہاں میں جواب دیں تو سبھی خوش ہو جاتے ہیں, और अगर लड़का और लड़की हाँ में जवाब न दें तो फिर सब लोग मशवरे देने लगते हैं, फलां डॉक्टर से मिल लो, फलां हकीम से मिल लो, और देर हो जाए तो कहते हैं कि फलां आमिल से मिल लो जी। तो खुलासा ये कि शादी के बाद खुशखबरी सुननी चाहिए, सुनाई जानी चाहिए। ये खुशखबरी अगर है तो फिर माशाल्लाह गोया जिंदगी एक मकसद पर पहुंच रही है, अब औलाद हो जाती है जी। अब बच्चे के होने के बाद अब माँ बाप का जहन, माँ बाप का विजन, माँ बाप की सोच सब बदल जाती है जी। अब तक अपने लिए जी रहे थे, अब माँ बाप ये कहते हैं हम तो अपने बच्चों के लिए जी रहे हैं जी। हम जो कुछ कमा रहे हैं वो अपने बच्चों के लिए कमा रहे हैं, ये घर जो बना रहे हैं ये अपने बच्चों के लिए बना रहे हैं, ये फैक्ट्रियां जो लगा रहे हैं ये अपने बच्चों के लिए लगा रहे हैं, ये बैंक बैलेंस अपने बच्चों के लिए है, ये सब कुछ बच्चों के लिए। कि माँ बाप बजाय अपने लिए जीने के अपनी औलाद के लिए जीने लगते हैं। तो अल्लाह ने जो नेमतें जिंदगी में दी हैं उन नेमतों में औलाद अल्लाह की सबसे बड़ी नेमत है। औलाद हो तो घरों में रौनक आ जाती है, घरों की रौनक बढ़ जाती है, बच्चों का रोना, वो बच्चों का की शरारतें करना, चीजों का तोड़ देना, फोड़ देना, वो माँ बाप को सताना, हर एक को उलझाना जी, चीख चिंगाड़ चिल्लाना, ये सब घर में जी घर की रौनक बढ़ाता है। जिस घर में ये ना हो वो घर बुझा हुआ लगता है। वहाँ माल भी है, पैसा भी है, लाइटिंग भी है, कंदीलें भी है, रोशनी का सारा सामान वहाँ है, लेकिन उस घर में एक जी रोता धोता शरारतें करता चीखता चिल्लाता तोड़ता फोड़ता बच्चा अगर उस घर में नहीं है तो फिर वो घर बेरौनक लगता है जी। उस घर की रौनक खत्म हो जाती है जी। आपने भी देखे होंगे, हमने भी देखे हैं बहुत सारे ऐसे घर जहां दौलत की कमी नहीं है लेकिन वहां औलाद की कमी है, और जिस घर में औलाद की कमी होती है वहां उस घर की रौनक चली जाती है। तो इसलिए अल्लाह ने कुरान पाक में इरशाद फरमाया, अल्लाह ताला ने बताया अल माल वल बनून ज़ीनतुल हयातिद दुनिया, माल और औलाद दुनियावी जिंदगी की रौनक है। माल से भी जिंदगी में रौनक आती है, औलाद से भी जिंदगी में रौनक आती है जी। माल नहीं है तो जिंदगी तो गुजर जाती है, जिंदगी कट जाती है, माल के बगैर जिंदगी रुकती नहीं है, जिंदगी चलती रहती है, लेकिन जैसे जैसे माल आता है रौनक बढ़ती है जी। माल नहीं था पैदल चल लेते थे, माल नहीं था किराए के घर में जिंदगी गुजर जाती थी, माल नहीं था पुराने फटे कपड़े भी पहन लेते थे जी, माल नहीं था तो सूखा मूखा खाकर भी गुजारा कर लेते थे, लेकिन जैसे जैसे माल आता है वैसे वैसे जिंदगी में रौनक बढ़ती है जी। बजाय पैदल चलने के टू व्हीलर आ जाती है, अल्लाह ताला ने और दौलत दी तो फोर व्हीलर आ जाती है, अल्लाह और नवाजें तो लग्जूरियस गाड़ी आ जाती है, कि ये जिंदगी की रौनक बढ़ रही है जी। कपड़े माशाल्लाह बदल जाते हैं, मामूली जोड़ों के बजाय अच्छे कपड़े, फिर उसके बाद अल्लाह माल देता है तो ब्रांडेड जी कपड़े पहनने की आदत हो जाती है। अब माशाल्लाह एक एक जोड़ा हजारों रुपए का होता है, लाखों रुपए का होता है, तो गया माल की वजह से रौनक बढ़ रही है जी। जेब में जो कलम रखा जाता है वो माल होने से पहले कम कीमत का होता है, और माल आने के बाद वो कलम भी बदल जाता है, कि कलम भी रौनक बता रहा है। तो माल की वजह से जैसे जिंदगी की रौनक आती है, अल्लाह के अल्लाह जल्ले शानहु ने फरमाया औलाद से भी जिंदगी में रौनक आती है जी। औलाद है तो रौनक है, औलाद नहीं तो रौनक नहीं जी। फिर आगे अल्लाह ताला ने एक बात बताई, अल्लाह ताला ने एक बात याद दिलाई, अल्लाह जल्ले शानहु ने फरमाया वल बाकियात सालिहात खैरुन इंद रब्बिका सवाबं व खैरुन अमला। अल्लाह जल्ले शानहु ने बड़ी अजीब बात और बड़ी जबरदस्त बात फरमाई है। अल्लाह फरमाते माल से रौनक बढ़ाओ, हम मना नहीं करते। कुरान पाक में एक जगह तो साफ अल्लाह ताला ने बताया قل من حرم زینۃ اللہ التی اخرج لعبادہ والطیبات من الرزق. اللہ فرماتے ہیں نبی صلی اللہ علیہ وسلم سے, نبی جی ان سے پوچھئے کہ اللہ جل شانہ نے جو رونق پیدا کی ہے, اس رونق کو, سنگھار کو, اس خوبصورتی کو کس نے منع کیا, کس نے حرام قرار دیا؟ آپ اچھے سے اچھے کپڑے پہنو, اللہ منع تھوڑی کرتے ہیں جی. عمدہ سے عمدہ جوڑا پہنو, اچھے سے اچھا گھر بناؤ, انٹیریئر ایکسٹیریئر ڈیکوریشن کراؤ, گھر سنوار دو, لگژریس سواری میں گھومو پھرو, اللہ کی طرف سے منع نہیں ہے. اللہ تعالیٰ نے کبھی منع نہیں کیا. اللہ تعالیٰ صاف فرماتے ہیں قل من حرم زینت اللہ التي اخرج لعبادی والطیبات من الرزق, کہ اللہ نے اس کو حرام نہیں قرار دیا ہے, آپ ضرور استعمال کرو. بلکہ قرآن میں اللہ تعالیٰ ایک اور بات فرماتے ہیں, اللہ فرماتے ہیں وَأَمَّا بِنِعْمَتِ رَبِّكَ فَحَدِّثْ, اللہ نے نعمت دی ہے تو نعمت کو دکھاؤ, اظہار کرو نعمت کا. سرکار دو عالم صلی اللہ علیہ وسلم کے پاس ایک صاحب آئے پھٹے پرانے کپڑے پہنے ہوئے. حضور صلی اللہ علیہ وسلم نے ساتھیوں کو اشارہ کیا کہ بھائی ان کے لیے کوئی اچھے جوڑے کا انتظام کرو. ایک اچھا جوڑا لے کر ان کے پاس آئے, ان کو دیا گیا تو انہوں نے کہا رسول اللہ مجھے کیا ضرورت اس کو ان کپڑوں کی, میرے پاس تو دولت پڑی ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا اگر اللہ نے تمہیں نعمت دی ہے تو اللہ تعالیٰ اس نعمت کا اثر تمہارے اوپر دیکھنا چاہتے ہیں جی, یہ اس کا اثر تمہارے اوپر نظر آئے. مالدار ہو تو ایسے کپڑے پہنو کہ ایسی سواری میں گھومو پھرو کہ غریب اور محتاج دیکھ کر سمجھے کہ ان کے پاس مجھے کچھ مل سکتا ہے, میں ان کی سواری کے سامنے کھڑوں تو یہ ضرور مجھے کچھ دے کے جائیں گے. کپڑوں سے آدمی پہچانا جائے اور لوگ ضرورت مند آ کر اس کے پاس اپنی ضرورت رکھ سکیں. ایسا نہیں کہ ایسے کپڑے پہن کے جی گھوم پھر رہے ہیں کہ گزرنے والے ان کے ہاتھ میں کچھ رکھ کے چلے جا رہے ہیں, یہ ایسا نہیں ہونا چاہیے. اللہ کے رسول اللہ تعالیٰ نے فرمایا اور اللہ کے رسول نے بھی فرمایا کہ نعمت کا اظہار ہونا چاہیے, اللہ کی دی ہوئی نعمت دکھائی دینی چاہیے. اچھے کپڑے, اچھی سواری, عمدہ گھر, اس کو اللہ نے منع نہیں کیا. لیکن ایک بات اللہ نے یاد دلائی, والباقیات الصالحات, دیکھو جس مال سے تم نے سواری خریدی, جس مال سے تم نے عمدہ گھر بنایا, جس مال سے آپ برانڈڈ جوڑے کپڑے پہن رہے ہو, عمدہ سے عمدہ, تمہارا لباس, تمہارا چشمہ, تمہارا پن سب بدل چکا ہے, تو اللہ جل شانہ فرماتے ہیں اسی مال سے اپنے قبر کے لیے چراغ بھی خرید سکتے ہو, اسی مال سے حشر کے میدان کے لیے سایہ بھی خرید سکتے ہو, اسی مال سے پل صراط پر گزرنے کے لیے سواری بھی خرید سکتے ہو, اور اسی مال سے جنت کی چابی بھی خرید سکتے ہو. دنیا تو بنا لی لیکن قبر کا چراغ نہیں لے سکے, حشر کے دن کے سائے کا انتظام نہیں کر سکے, اور پل صراط پر گزرنے کی سواری کا انتظام نہیں کر سکے, اور جنت کی چابی اپنے ساتھ میں نہیں لے سکے, تو مال ہونے کا کوئی فائدہ نہیں بلکہ الٹا نقصان ہو جائے گا. اس لیے اس مال سے کیا کرو جی, قبر کا چراغ خرید لو. کسی گھر کا چراغ بجھ جائے تو اس گھر میں ایک چراغ آپ اپنے ہاتھوں سے لگا دو تو وہ چراغ انشاءاللہ آپ کی قبر میں جلے گا. مطلب کیا, کسی گھر میں کمانے والا ایک نوجوان تھا, حادثے میں, بیماری میں اچانک اس کا انتقال ہو گیا تو وہ گھر کا چراغ اچانک بجھ گیا. آپ اس گھر میں چراغ جلا دو, ہر مہینے اس گھر میں راشن پہنچانے کا انتظام کر دو, یا اس گھر کے چھوٹے چھوٹے بچوں کی تعلیم کا انتظام کر دو. اس گھر میں جو چراغ بجھا تھا وہ آپ نے جلا دیا, وہ چراغ انشاءاللہ آپ کی قبر میں جلے گا. حشر کے میدان میں یہ عرش کا سایہ ملے گا. اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا کہ عرش کے سائے کے لیے اپنے داہنے ہاتھ سے نکال کر کسی غریب و ضرورت مند کو کسی ایک موقع پر صحیح جی اس طرح سے خرچ کر دو کہ بائیں ہاتھ کو پتہ نہ چلے کہ داہنے ہاتھ نے کیا دیا ہے. اگر ایک دفعہ بھی زندگی میں ایسا کر دو تو پھر اللہ جل شانہ کل حشر میں عرش کا سایہ دے دیں گے. پل صراط پر گزرنے کی سواری زکات ہے, الزکات قنطرۃ الاسلام, زکات کا صحیح حساب لگا کر زکات ادا کرو. اللہ جل شانہ نے حیثیت دی ہے, ابھی گزرا قربانی کیا ہے تو یہ قربانی کا جانور تمہارے لیے سواری بنے گا, اپنی پشت پر بٹھا کر تمہیں پل صراط پار لگا دے گا. اور زکات اگر ادا کی ہے, زکات تمہارے لیے پل بن کے एक्स्ट्रा सहारा बन के तुम्हें जो है वो जी वो पुल सिरात पर से गुजार देगा। और अल्लाह जल्ले शानहु ने फरमाया जान माल अपनी मत समझो, जान भी अल्लाह ने दी है, माल भी अल्लाह ने दिया है। जान माल को अगर अल्लाह का समझकर अल्लाह की मर्जी पर खर्च करोगे तो तुम्हारे जान माल को खरीद कर अल्लाह उसके बदले में तुम्हें जन्नत की चाबी दे देंगे, और वहां पहुंचोगे तो अपनी जन्नत की चाबी से जन्नत खोल कर अंदर जा सकते हो। इसलिए माल से सिर्फ दुनियावी रौनक नहीं उखरवी रौनक भी बढ़ाने की कोशिश करो। ऐसे ही अल्लाह ताला ने फरमाया औलाद, औलाद भी दुनियावी जिंदगी की रौनक है। वो छोटा सा बच्चा घरों के अंदर जी वो जब तक सोया रहता है सारे घर वाले उसको मोहब्बत से देखते हैं, वो उठ के रोने लगता है सारा घर बेचैन हो जाता है जी। वो छोटा सा बच्चा जब जी करवट बदलता है तो पूरे घर में खुशियां खुशियों की महक आ जाती है। वो बच्चा सहारे से बैठने लगता है तो पूरा घर खुश हो जाता है। वो सहारे से चलने लगता है तो घर खुश हो जाता है। वो रेंगता हुआ जी दहलीज पार कर देता है तो लोग मिठाइयां बांट देते हैं जी। खुशियों से एक अजीब मंजर औलाद के साथ साथ चलता है। तो अल्लाह जल्ले शानो फरमाते हैं तुम्हारी औलाद तुम्हारी जिंदगी की रौनक है, रौनक बढ़ाओ, बच्चों को अच्छा पढ़ाओ लिखाओ, उम्दा से उम्दा तालीम दो, अच्छी से अच्छी जिंदगी बनाओ, उनको एक बड़ा आदमी बनता हुआ देखकर जी तुम्हें भी खुशी होती है, जरूर खुश हो जाना। हमारे एक बुजुर्ग ने इरशाद फरमाया कि आदमी सारी दुनिया से हसद करता है, एक से हसद नहीं होता। हर आदमी के तरक्की करते हुए देखकर दिल में इंसान के जलन होती है, एक अजीब किस्म की कैफियत दिल में होती है, लेकिन एक जिसको तरक्की करता हुआ देखकर खुश होता है वो हर बाप अपने बच्चे को तरक्की करता हुआ देखकर खुश होता है। उसका आगे बढ़ना उसका तरक्की करना उसे उसके लिए खुशियां लाता है, और बाप अपने बच्चों पर फख्र महसूस करते हैं। ये औलाद हमारे लिए फख्र का जरिया है, यकीनन है अल्लाह ताला ने औलाद दी है। औलाद की इस नेमत की कदर जरूरी है, और औलाद की इस नेमत की कदरदानी के साथ साथ उस औलाद को आप सब कुछ दीजिए, दुनिया दीजिए जी, दौलतों से नवाज दीजिए। हजरत साद इब्न अबी वक्कास रजी अल्लाह ताला अन्हु हुजूर सल्लल्लाहु अलैहि वसल्लम के साथ में फतेह मक्का के सफर में आए थे। हजरत साद इब्न अबी वक्कास बहुत मालदार सहाबी थे। हजरत साद इब्न अबी वक्कास हुजूर सल्लल्लाहु अलैहि वसल्लम के साथ में फतेह मक्का के मौके पर आए, मक्के में आके बीमार हो गए, शदीद बीमार हो गए, बहुत बीमार हो गए। अंदाजा यह था हजरत साद को खुद भी डर हो गया कि शायद मेरा इंतकाल हो जाएगा। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम के पास आए और आके रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से अर्ज किया कि रसूलुल्लाह बहुत माल है मेरे पास और मेरे इंतकाल का वक्त करीब आ रहा है, ऐसा लगता है कि मैं दुनिया से चला जाऊंगा, इसलिए मैं चाहता हूं कि मेरा माल राह खुदा में खर्च कर दूं, आप मेरा पूरा माल राह खुदा में कबूल कर लीजिए। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाया नहीं, पूरा माल भी। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने अर्ज किया रसूलुल्लाह दो तिहाई 2/3 ले लीजिए, फरमाया नहीं। हुजूर सल्लल्लाहु अलैहि वसल्लम से कहा आधा ले लीजिए, हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया नहीं। फिर उन्होंने अर्ज किया अल्लाह के रसूल 1/3 1/3 तो ले लीजिए, तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ठीक है 1/3 की बात ठीक है जी। फिर आगे अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने दो बातें हजरत साद इब्न अबी वक्कास से फरमाई। पहली बात हजरत साद इब्न अबी वक्कास से फरमाई कि साद अभी तुम मरोगे नहीं, अभी अल्लाह तुम्हें जिंदगी देंगे, तुम लंबी जिंदगी जियोगे इंशाअल्लाह। लेकिन एक बात दूसरी ये भी है कि ये याद रखो, हुजूर ने पूरी उम्मत को नसीहत की, तमाम इंसानों को बताया, कयामत तक आने वालों को अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने बताया। उन्होंने जो पूरा माल देना चाहा, आधा देना चाहा, ये जो माल पूरा खर्च कर देना चाहा, इस पस मंजर में हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया तुम अपनी औलाद को मालदार छोड़ के जाओ, ये इससे बेहतर है कि अपनी औलाद को जरूरतमंद और मोहताज छोड़ के जाओ। तो इससे पता चलता है औलाद को दौलत दो जी। लोग जैसे मैंने अर्ज किया कि औलाद ही के लिए कमाते हैं, औलाद ही के लिए बनाते हैं, तो रौनक बढ़ाओ, अच्छे से अच्छा पढ़ाओ, उम्दा से उम्दा, आला से आला डिग्री जी, अच्छे से अच्छा कारोबार बिजनेस जी, और फिर इंडस्ट्रीज क्या क्या कर सकते हैं वो सब कुछ करने की इजाजत है। लेकिन एक बात यह भी याद रखना चाहिए कि मैं भी तो दुनिया से जाने वाला हूं जी, और जब मैं दुनिया से चले जाऊंगा تو بہت ساری دفعہ ایسا بھی ہوتا ہے کہ باپ کا جنازہ رکھا ہوا ہے, بیٹے کو نماز جنازہ کی دعا یاد نہیں ہے. باپ نے سب کچھ دیا ہے, یہ سامنے کا بڑا بنگلہ, یہ لگژریس گاڑیاں, یہ دولت, یہ پیسہ, سب کچھ باپ کی طرف سے دیا گیا, اور باپ دنیا سے رخصت ہو رہے ہیں, اور رخصتی کے موقع پر جو آخری دو بول رہے ہیں, اللہم اغفر لحینا ومیتنا وشاہدنا وغائبنا وصغیرنا وکبیرنا وذکرنا وانسانا, اللہم من احییتنا من احییتہ منا فاحیی الاسلام ومن توفیتہ منا فتوفہ للایمان. یہ جو چھوٹی سی دعا ہے, اگر بیٹے کو یہ دعا ہم نے زندگی میں یاد نہیں دلائی, اور بغیر یاد دلائے کہ ساری دولتیں اگر ہم نے دے دی, تو پھر وہ اولاد ہمارے لیے ایک دعا نہیں دے سکا ہوں. تو وہ ہم نے اتنا سب کچھ دے کر اس کے بدلے میں کیا پایا, ہمیں کیا ملا, ہم اس کو بھی سوچنے کی ضرورت ہے. اس لیے اللہ تعالیٰ قرآن پاک میں فرماتے ہیں, والباقیات الصالحات خیر عند ربک ثوابا و خیر عملا, اپنی اولاد کو سب کچھ دو, لیکن ساتھ ہی یہ بھی سمجھو کہ اولاد کو وہ چیزیں دو جو تمہارے لیے بعد میں کام آنے والی ہیں. کہ اولاد کو ایمان دو, یقین دو, ان کے دلوں میں جذبہ بناؤ, اللہ سے محبت پیدا کرو, اللہ کے نبی سے محبت پیدا کرو, رسول اللہ صلی اللہ علیہ وسلم کے آل سے محبت پیدا کرو. ان کے سامنے آج مختلف آئیڈیلز ہیں, ماڈلز ہیں, ان کے سامنے الگ الگ نمونے ہیں, وہ پتہ نہیں کس کس نمونے کو اپنا کر آج زندگی گزار رہے ہیں, اور جن نمونوں کے آج زندگی میں بچوں نے اپنایا ہے, ان کا کوئی فزیکل وجود نہیں ہے, وہ باہر نظر نہیں آتے, زندگی میں پوری دنیا میں نہیں ہے, وہ سب کے سب موبائل کی سکرینوں میں ہیں. وہ موبائل کی سکرینوں میں نظر آنے والی واجب و غریب مخلوق, اس مخلوق کو انہوں نے اپنے لیے ماڈل بنا لیا ہے, اسی ماڈل پر اپنی زندگی بنانا چاہ رہے ہیں. تو ہمیں ان کے سامنے رسول اللہ کا ماڈل, اللہ کے نبی کا, صحابہ کا, حضرت علی کا, حضرت امام حسن کا, حضرت امام حسین کا, جی حضرت ابو بکر کا, حضرت عمر کا, حضرت عثمان کا, حضرت علی کا, حضرت اسماعیل کا, جن کی ابھی قربانی گزری, کہ حضرت اسماعیل نے اپنے باپ سے کہا کہ میرے گلے پہ چھری چلا دینا, جی ستجدنی انشاءاللہ من الصابرین, میں برداشت کر لوں گا, آپ کا گلے پہ چھری چلانا یہ میرے لیے کوئی مصیبت نہیں, مشقت نہیں, بلکہ اللہ کے لیے اپنی جان قربان کر دوں گا. یہ وہ جذبے ہیں جی, جو جذبے ہمیں اپنی اولاد کو دینا چاہیے, یہ وہ نعمتیں جی, تربیت ہے, آج کے زمانے کی بہت بڑی ضرورت ہے جی. ہم اپنے بچوں کی اعلیٰ سے اعلیٰ تعلیم کی فکر کر رہے ہیں, اس فکر کے ساتھ ساتھ اپنے بچوں کی دینی تعلیم, دینی تربیت, دینی اخلاق. سرکار دو عالم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, ما نحل والد ولده من نحل افضل من ادب حسن. رسول اللہ صلی اللہ علیہ وسلم فرماتے ہیں کہ اپنی اولاد کو سب سے بہترین چیز جو تم دے سکتے ہو وہ ہے اچھے اخلاق, عمدہ اخلاق جی, بڑے چھوٹوں سے بات کرنے کا سلیقہ, ضرورت مندوں کے کام آنے کا ایک جذبہ, محتاجوں کی مدد کرنے کا جذبہ, یہ سارے وہ جذبے جو ان کی دنیا میں آخرت میں کام آئیں گے, پھر ہمارے لیے وہ اجر کا ذریعہ بنیں گے. رسول اللہ صلی اللہ علیہ وسلم نے حدیث پاک میں ارشاد فرما, اذا مات الانسان انقطع عمله الا من ثلاث, دنیا سے انسان چلا جاتا ہے, اس کے جانے کے بعد تین راستے, یا آج کی زبان میں کہا جائے تو تین ونڈوز ایسے ہیں جہاں سے اسے ثواب پہنچ سکتا ہے, اجر مل سکتا ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, ایک ثواب کے ملنے کا ذریعہ یا ایک ونڈو جس کو یہ خود اوپن کر کے جا سکتا ہے وہ ہے صدقہ جاریہ, مسجد بنا دیا, مدرسہ بنا دیا, کہیں جو ہے پانی کا کنواں بنا دیا, لوگوں کے لیے میٹھا پانی نہیں مل رہا تھا وہاں میٹھے پانی کا انتظام کر دیا, لوگ کہیں سایہ کی نہ ہونے کی وجہ سے پریشان تھے وہاں ہلکے سے سایہ کا انتظام کر دیا. بہت ساری چیزیں ہیں جو دنیا میں ہو سکتی ہیں جو صدقے جاریہ کے طور پر باقی رہیں گی, اور اس کا اجر اس کو مرنے کے بعد قیامت تک ملتا رہے گا. اور پھر فرما, علم ينتفع به, آپ کے پاس کوئی جانکاری ہے, علم ہے جی, کوئی بھی علم, علم جو ہے وہ دنیا اور دنیاوی اخروی کی تمیز میں نہیں ہے, ہر علم جس سے دوسرا فائدہ اٹھا سکے. آپ کے پاس کوئی علم تھا, آپ نے کوئی ہنر دوسرے کو سکھا دیا جی, आप किसी गाड़ी के मैकेनिक थे, आपने किसी एक को अपने वो जो हुनर था वो सिखा दिया जी, कोई दर्जी है किसी को जी टेलरिंग सिखा दिया, कोई और हुनर है, कोई भी हुनर दूसरे को सिखा दिया जाए, कोई भी इल्म जो दूसरे को सिखा दिया जाए, इल्म आम है जिस इल्म से इंसान फायदा उठाए, और आखिरत का इल्म वो और ज्यादा नफा बख्शे। आपको सूरह फातिहा याद है, आप मस्जिद में जल्दी आ जाते हैं, आप मस्जिद में जल्दी आ गए, आपने देखा कोई साहब बैठे हैं सुन्नत से फारिग हो गए, आप उनके बाजू जाके बैठ गए, आपने उनसे पूछा आप सूरह फातिहा, मैं आपको सूरह फातिहा सुनाता हूँ, आप मुझे सूरह फातिहा सुनाए। एक दफा आप करके देखिए, सामने वाले की सूरह फातिहा में अगर कोई कमी है आपने उसको दुरुस्त करा दिया, वो इहदिनस सिरातल लदीना अनमता अलैहिम गैरिल मग़दूबी अलैहिम वलद्दालीन पढ़ रहे हैं। बहुत सारे जी नमाज पढ़ते पढ़ते ऐसे हमारी जुबान जो है वो स्पीड हो जाती है, इहदिनस सिरातल मुस्तकीम सिरातल लदीना अनमता अलैहिम पढ़ने के बजाय जरा सो जो है वो मिसमैच हो जाता है, वो आगे पीछे हो जाता है, वो आदत वैसे ही पड़ जाती है जी। कभी कभी दोनों बैठ के सुने, एक दूसरे को सुनाया, कहा यहां जरा आपसे गलती हो रही है, आप इसको दुरुस्त कर लें, दो दफा तीन दफा आपने उनको दोहरा दिया। आपको जी 10 सूरतें याद हैं, सामने वाले को सिर्फ 2 सूरतें याद हैं या 3 सूरतें याद हैं, आपने कहा मैं आपको इन्ना आतेना याद दिलाता हूं, आप मेरे साथ में दोहरा लीजिए, इन्ना आतेना कल कौसर फसल्ली लि रब्बिका वनहर इन्ना शानिका हुवल अबतर, ये बैठे बैठे नमाज के इंतजार के साथ साथ हो रहा है, तो आपने इल्म दूसरे में मुंतकिल कर दिया, और ये जो इल्म आपने दूसरे में मुंतकिल किया इस इल्म का फायदा मरने के बाद भी मिलता रहेगा, अल्लाह ताला इसका अजर आपको पहुंचाते रहेंगे। और तीसरी चीज जो अल्लाह के रसूल ने फरमाया, औवलदिन सालिहिन यदऊ लहू, नेक औलाद जी, अपने पीछे नेक औलाद छोड़ के जाए इंसान जी, नेक औलाद की नेकी का सवाब, उलमा ने इरशाद फरमाया बच्चा नेकी करके माँ बाप को सवाब पहुंचाए जरूरी नहीं है जी, बच्चा नेकी करेगा ऑटोमेटिक सवाब ट्रांसफर होगा। अगर आपने अपने बच्चे को फजर की नमाज को उठाया है और उसको फजर को उठने की आदत डलवाई है, आपने डाली है उसे आदत कि वो फजर की नमाज को आपने जी बार बार उठाकर जिंदगी में उसको आदत डाल दी, अब वो फजर को उठने का आदि हो गया, जिंदगी में जब भी फजर को उठेगा, जैसे ही फजर को उठ के वजू करके मस्जिद की तरफ चल के आएगा और फजर की नमाज पढ़ेगा, जितना सवाब उसे मिला ऑटोमेटिक आपको सवाब ट्रांसफर हो गया, अल्लाह ताला आपको सवाब पहुंचा देगा। आप बच्चे को, छोटा बच्चा उंगली पकड़ के साथ में लेके कहीं चल रहे थे बाजार में, एक फकीर गरीब सामने आया, आपने 10 रुपए का नोट निकाला, बच्चे के हाथ में दिया और कहा इसको दे दो, बच्चे ने उसके हाथ में 10 रुपए दे दिए जी, बच्चे को आदत पड़ गई खैरात करने की, जिंदगी में जब भी वो खैरात करेगा माँ बाप को सवाब ऑटोमेटिक मिलेगा, सवाब पहुंचाने की जरूरत नहीं है। तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया औवलदिन सालिहिन, नेक औलाद। तो आज के जमाने की एक बहुत बड़ी जरूरत है जी, उम्दा से उम्दा, आला से आला, अच्छी से अच्छी स्कूल में पढ़ाएं और उनको अच्छी से अच्छी तालीम दिलाएं, लेकिन साथ में उनकी आखिरत के संवारने की भी फिक्र जरूर रखें। अकबर इलाहाबादी का छोटा सा किस्सा है, मैं वो छोटा सा किस्सा सुनाकर अपनी बात खत्म करता हूँ। अकबर इलाहाबादी हिंदुस्तान के बहुत मशहूर शायर हैं और माशाल्लाह तंजिया मजाही शायर हैं, जो बहुत तंज मजाक करते थे और सादे सीधे अशार बोलते थे और बड़ा माशाल्लाह उनका एक अजीब अंदाज, जराफत का अंदाज है जी। वो उनके लड़के ने माशाल्लाह लंदन में तालीम पाई, आला से आला तालीम हासिल की और वहां से वापस आए, तो वापस आने के बाद शादी का मौका था, निकाह हुआ, निकाह के बाद रिसेप्शन वलीमा जो कुछ होना था वो सब हुआ, तो उसी मौके पर बहुत सारे लोग कुछ हदाया लेके आए, तो बाप भी अपने बेटे के लिए एक हदिया लेके आए, बहुत बड़ा जी पैकेट पार्सल लेके आए, बड़ा सा डब्बा जी, वो पूरा पैक किया हुआ लेके बाप अपने बेटे के लिए भी पहुंचे जी। तो सबके हदिये लेके रखे गए, तो जब बाप भी अपने बेटे के लिए हदिया लेके आए तो लोगों को ताज्जुब हुआ, लोगों ने कहा आपने, इतने बड़े आदमी, आपने अपने बेटे को क्या दिया होगा, हम देखना चाहते हैं। बेटे ने भी कहा अब भजन क्या हदिया लेके आए, मैं भी देखना चाहता हूं। तो अकबर इलाहाबादी ने कहा पहले दावत हो जाने दीजिए, दावत के खत्म होने के बाद मेरा ये पैकेट खोला जाएगा और फिर मैं बताऊंगा कि मैं अपने बेटे को क्या तोहफे में जी दे रहा हूं। दावत हो गई, दावत के ख़त्म पर जी सब जमा हो गए, वो बड़ा सा पैकेट ला के सामने रखा गया जी, उसको खोल कर निकाला गया तो उस पैकेट में 10 रुपए का खिलौना बाहर निकला। सारे लोग हैरत से जी जी अजीब और गरीब उनकी कैफियत हो गई। बेटे का चेहरा तो उतर गया। बेटे ने बड़े गुस्से में कहा, अब्बा जान ऐसा लगता है कि आप सटिया गए हैं जी, इस उम्र में ये छोटा सा तोहफा 10 रुपए का खिलौना आप लेके आ रहे हैं मुझे, मेरे लिए वो भी शादी का तोहफा। तो बाप ने बेटे से कहा, बेटे बेटे मैं और तू जब तू 8-9 साल का बच्चा था, हम दोनों बाजार से गुजर रहे थे तो यही खिलौना तूने देख के बहुत सताया था, बड़ी जिद की थी, बहुत मुझे परेशान किया था, अब्बा खिलौना अब्बा खिलौना अब्बा खिलौना। मेरे पास जेब में उस वक्त पर इतने पैसे नहीं थे कि मैं तुम्हें खिलौना दिला सकता, तो मैंने बहुत तुझे किसी तरह से मना समझा कर मैं घर लेके आ गया, लेकिन घर में भी तू बहुत देर तक रोता रहा, सताता रहा, कई दिन तक मुझे परेशान करता रहा, लेकिन मेरे पास इतनी ताकत नहीं थी कि मैं वो खिलौना तुझे दिला सकता। तो मैंने सोचा शादी के मौके पर ये 10 रुपए का खिलौना जो तूने बचपन में बड़ी जिद से मांगा था आज शायद तुझे खुश कर देगा, तू तो नाराज हो रहा है। तो बेटे ने कहा, बजान शायद वाकई आपका दिमाग खराब हो गया है, बचपन की पसंद जवानी में कहां पसंद बाकी रहती है, बचपन की पसंद अलग होती है, जवानी की पसंद बदल जाती है जी। तो बाप ने अकबर इलाहाबादी ने कहा जी, मैं वही बात आपके सामने अर्ज कर रहा हूं कि अपने बच्चों की पसंद क्या बनाना चाहिए जी। अकबर इलाहाबादी ने कहा, बेटे मैं तुझे यही नसीहत करना चाहता हूं कि जैसे बचपन की पसंद जवानी में जाके बदल जाती है, वैसे ही जिंदगी की पसंद आखिरत में जाके बदल जाती है जी। जिंदगी में कोई ऐसी चीज पसंद न कर लेना कि जो मरने के बाद हाथ में दी जाए तो शर्मिंदगी से चेहरा उतर जाए। इसलिए मैं तुम्हें सुनाना चाहता हूं कि जिंदगी की पसंद को ऐसी रखो जो आखिरत में तुम्हारे लिए इज्जत का इफ्तिखार का जरिया बन सके। इसलिए बुजुर्गों अपने बच्चों की पसंद को भी हमें देखते रहना चाहिए और फिर उनकी पसंद भी सही करनी चाहिए, हमें भी अपनी पसंद सही करना चाहिए। अल्लाह मुझे आपको पूरी उम्मत को तौफीक नसीब फरमाए। वाखिर दावाना अल्हम्दुलिल्लाह।